हमारा ऐसा शुक्र अदा करो जैसा कि शुक्र अदा करने का हक हो। हजरत मूसा ने कहा कि मैं कैसे तेरा शुक्र अदा करूं जबकि ये जानता हूं कि शुक्र अदा करने की तौफीक भी तूने मुझे दी है। खुदा ने कहा कि ऐ मूसा, हमारा मेयार हमारे बंदों के लिए यही है कि वो शुक्र अदा करते वक्त ये जान लें कि तौफीक भी मैंने शुक्र अदा करने की मैंने उनको दी है। प्रोग्राम सोबो ज़िंदगी में खुश आमदी। बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद और आले मोहम्मद पर। आपकी खिदमत में सलाम अर्ज़ करता हूँ और खुश आमदीद कहता हूँ आपको प्रोग्राम सोबो ज़िंदगी में। और आज के मौजू के हवाले से ये भी बताता चलूँ कि आज तो नहीं, यानी पूरे हफ्ते का मौजू हम लोगों का चलेगा इसके हवाले से कि देखा देखी हम लोग क्या कर लेते हैं, अपना नुकसान कर लेते हैं, दूसरों का जो करते हैं सो करते हैं, अपना भी अच्छा खासा नुकसान कर लेते हैं। फ़लाँ ने एक टीवी ख़रीद लिया, हमें उससे बड़ा जाके ख़रीदना है, चाहे वो 150 इंच का क्यों ना हो, चाहे वो हमारे घर में आए ही मत, सहन में रखना पड़े, लेकिन लेना ज़रूर है। और इस तरह की बहुत सारी चीज़ें होती हैं, तो आपके हम बहरहाल नज़रियात के हम मुंतज़िर रहेंगे। यहाँ पर ऑनलाइन हम मौजूद हैं फेसबुक के ज़रिए, एक और बहुत ही अज़ीज़ मेज़बान भी यहाँ पर मौजूद हैं।
मैं भी सलाम अर्ज़ करती हूँ अपने नाज़रीन की खिदमत में, बहुत दिनों बाद आई हूँ और उम्मीद है कि आप मेरा आना कबूल करेंगे।
और कैसे हैं आप? काफ़ी दिन के बाद आपसे मुलाकात हुई है प्रोग्राम में।
जी हाँ, मैं बहुत दिनों के बाद आई हूँ, बिल्कुल ठीक ठाक थी, लेकिन बहरहाल मसरूफियतें होती हैं अपनी कि इतना वक्त टेलीविज़न को देना मुश्किल हो जाता है।
अच्छा, तो आज के मौजू के बारे में तो आपको मालूम होगा, इसके बारे में आपका क्या ख्याल है कि हम जो है कोई बहरहाल इसमें स्कूल से शुरू होती हैं ये चीज़ें, घर में उसको फ़रोग हासिल होता है और फिर आगे जाके जब अपनी ज़िंदगी शुरू होती है तो उसमें ऐसे उलझ जाते हैं लोग कि उसके अलावा कोई और काम नहीं करते, यानी देखा देखी।
भाई, मैं नहीं समझती कि ये चीज़ स्कूल से शुरू होती है, मैं ये समझती हूँ कि ये घर से शुरू होती है और उससे बच्चों में जाती है आगे ऐसी सारी चीज़ें, क्योंकि अगर घर में बच्चे ये चीज़ें नहीं देखते तो फिर वो ज़्यादा यानी स्कूल में भी इन बातों पर ज़्यादा ध्यान नहीं देते, पढ़ाई वगैरह में। ठीक है, देखिए, देखा देखी एक जज्बे का नाम है, अनकंट्रोल जज्बा, यानी एक दूसरे से मुकाबला आराई की बात तो इंसान में होती है, एक दूसरे से बेहतर बनने का जज्बा इंसान में होता है, लेकिन अगर वो अच्छाई की लिए हो, अच्छी चीज़ों के लिए हो, तो वो बहुत अच्छी बात होती है, वो रश्क होता है कि अगर फलां ऐसा है तो हम उससे बेहतर बन जाएं, या उससे ही बेहतर ना बने पर काश हम भी ऐसे हो जाते। एक हसद होता है कि जिसमें यह है कि वो दूसरे के पास ये चीज़ हो ही नहीं, उसको हक ही नहीं है ऐसी कोई अच्छी चीज़ रखने का, जो कुछ हो वो हमारे अपने पास होना चाहिए। तीसरी चीज़ ये देखा देखी होती है कि ये मैंने दोनों चीज़ें, हसद और देखा देखी, दोनों को मेरी नज़र में अगर बीमारी कहा जाए तो यानी कोई ख़ास बात नहीं है, इसलिए कि दरहकीकत ये बीमारी होती है, ये फ़िक्र कि मुसलसल ये देखते रहना कि दूसरा क्या कर रहा है, दूसरे के पास क्या चीज़ है, और हम किसी भी सूरत से उस चीज़ को हासिल कर लें अपने लिए, चाहे हमें ज़रूरत हो या ना हो, और हम उसे ये समझते हैं कि शायद हम इस तरह से ऊंचे लेवल पर आ जाएंगे, हमारा स्टेटस बढ़ जाएगा, लोगों के यानी नज़रों में हमारा मकाम बढ़ जाएगा, और ये जज्बा अगर शुरू में कंट्रोल ना किया जाए तो फिर कंट्रोल नहीं होता, बच्चों को मुतासर करता है, माहौल को मुतासर।
अच्छा, एक ये ऐसी मेरे ख्याल में आपने बहुत ही यानी अच्छे नुक्ते की तरफ इशारा किया, लेकिन ये मैं इजाफा उसमें करना चाहूँगा कि ये एक ऐसी बीमारी होती है कि बीमार शख्स को शायद मालूम भी नहीं होता कि वो बीमार हो चुका है।
बिल्कुल ऐसे ही।
तो इसमें जो है वो उसका नुकसान भी दूसरों तक, यानी इसमें आमतौर से ये होता है कि बीमारियों में अगर आपको मालूम है तो आप यकीनन उसको रोकने की कोशिश करेंगे जो भी बीमारी हो, लेकिन जब आपको मालूम ना हो तो आप न सिर्फ ये कि उसको रोक नहीं सकते और रोकने की कोशिश नहीं करेंगे, बल्कि आप दूसरों को भी वो बीमारी मुंतकिल करते चले जाएंगे। तो अपना ख्याल रखिए और हम कोशिश करेंगे कि जो कुछ सीखें अपनी ज़िंदगी में उसको हम लागू करें। तो चलते हैं, देखते हैं कि आप हमसे राबता कैसे कर सकते हैं और इसके बारे में हम यकीनन आपके जो बहरा ख्यालात हैं उसको हम ज़रूर सुनना चाहेंगे। फेसबुक पेज मौजूद है, यूट्यूब, फेसबुक जैसे कि मैंने अर्ज़ किया, ईमेल, हम लोग की वेबसाइट, चलते हैं देखते हैं कि आप कैसे और हमसे राबता बरकरार कर सकते हैं। 23 घंटे पहले, यानी जब हम लोग का प्रोग्राम लाइव नहीं था जुमे को, आपको जैसा कि मालूम होगा हम लोग का प्रोग्राम लाइव नष्ट नहीं होता बल्कि मंगल या जुमेरात का प्रोग्राम दोहराया जाता है। तो रशीदनाथ साहब ने 23 घंटे पहले हम लोगों के लिए एक जो मैसेज भेजा है फेसबुक पर, मैं पढ़ दूंगा कि सुबह ज़िंदगी मेरा पसंदीदा प्रोग्राम है, बहुत बहुत शुक्रिया, और मौजू पर मालूमात मिलती हैं, हर मौजू पर मालूमात मिलती हैं इस प्रोग्राम में, सेहत पर खासकर प्रोग्राम पर खासकर प्रोग्राम अच्छा लगता है, प्रोग्राम बच्चों के मुतालिक भी बात करते हैं, इस दफ़ा सेहत में शुगर पर रोशनी डालिए, आपकी मेहरबानी होगी, रशीद नाज फैसलाबाद पाकिस्तान। बहुत बहुत शुक्रिया रशीद नाज साहब। बहरहाल माफ़ कीजिएगा, पढ़ने में थोड़ी मुश्किल हुई, अब जाकर मैंने जूम इन किया है तो बेहतर होगा। तो इसके बारे में इंशाल्लाह हम लोग अगले प्रोग्रामों में ज़हरा ज़री हम लोग इंशाल्लाह बात करेंगे, जब हम लोगों के चलो मेडिकल टीम जब हम लोगों के यहाँ पे होगी, और हम लोगों का शोबे हादसात भी होता है, तो हर हिस्से को हम लोगों ने कवर किया है, इक्तिसाद, हादसात और दीगर मसाइल इस तरह के, तो हम लोग खाने पीने की चीज़ें उसमें हादसे भी पेश आ सकते हैं, तो बहरहाल ये सारी चीज़ें हैं, लेकिन आज हम लोग किस चीज़ के बारे में गुफ्तगू करेंगे?
आज मैंने जो बात कही गई है, एक तो यही कि देखा देखी एक दूसरे से कंपटीशन और मुकाबला आ रही है, और इसके अलावा ये कि बाज़ लोग ऐसे होते हैं कि ख़ुद अपने आप अपने मर्ज की तशखीस देते हैं कि हमें ये है, और उसके बाद अपनी मर्ज़ी से दवाएं खाते हैं चाहे उसके असरात जो भी हों।
अच्छा, कुछ दिन पहले यहाँ मैं ऑफिस में ही था, मैं जीनों से ऊपर जाने लगा अपने यानी कमरे की तरफ, तो अचानक सर में बहुत शदीद दर्द सा उठने लगा, यानी हर कदम उठाते वक्त एक हल्का सा जैसे कुछ उछल रहा हो। जैन गए वहाँ पे, जो हम लोगों के बहरहाल वहाँ पे सफाई इन सब का जो अमला है उसके पास हम गए थोड़ा गर्म पानी लेने के लिए, उसने कहा कि मेरे पास दवाएं भी हैं, फिर उन्होंने अपनी दवाओं का ज़खीरा निकाला और वहाँ पर उसमें हर किस्म की थी, मैदे से लेकर और मेरे ख्याल में काफ़ी आगे भी शायद ख़ास बीमारियों की भी उसमें दवाएँ मिल जाती हूँ, लेकिन इसमें ख़ास चीज़ यही थी कि सारी दवाएं उनके पास उस वक्त मौजूद थी और उन्होंने मुझे एक एस्टामिनोफेन हमें दे दिया। तो इसमें दिखाता है कि हम लोगों में अंदर कहीं ना कहीं एक चीज़ मौजूद होती है कि कुछ दवाएं हम लोगों को रखनी चाहिए, किस हद तक सही है या नहीं?
नहीं, मैं नहीं समझती कि हम लोगों को ऐसी दवाएं जो हैं वो रखनी चाहिए, इसलिए कि ये भी उन्हीं अमराज में से एक मरज़ है कि जब इंसान में एक बार शुरू हो जाता है तो फिर उसका कंट्रोल करना बहुत मुश्किल होता है। बहुत सारे लोग ये हैं कि वो दवाएँ जो हैं वो अपनी मर्ज़ी से, उन्होंने कहा सर में दर्द है, भाई सर के दर्द की बहुत सारी वजूहत होती हैं, पता नहीं कौन सी दवा उस पर क्या असर कर जाए, तो आदमी को फौरी तौर पर ऐसी चीज़ें, अगर मतलब मेरा अपना नज़रिया ये है कि अगर उसमें जैसे अपनी देसी जो वैसी चीज़ें बेज़रर जो चीज़ें होती हैं गज़ाई लिहाज से, उनसे हम अगर कंट्रोल कर सकते हैं तो ठीक है, लेकिन ये जो केमिकल यानी कीमियावी जो दवाएं होती हैं इनका इस्तेमाल बिल्कुल नहीं करना चाहिए, चाहे
हम लोगों ने बुलाया है एक फार्मासिस्ट हैं डॉक्टर हाजी बहादुर, तो इंशाल्लाह थोड़ी देर में हम लोगों को ज्वाइन करेंगे, और नाज़रीन आप भी हमारे साथ रहिएगा प्रोग्राम सुबह ज़िंदगी के अगले हिस्से में, और हमने भी आपके लिए कई बहुत मज़ेदार सी चीज़ें तैयार की हैं, आज का प्रोग्राम ज़रूर देखिएगा। तो चलते हैं, एक ब्रेक लेते हैं, उसके बाद हमारे मेहमान हम लोगों को ज्वाइन करेंगे। डॉक्टर हाजी बहादुर इस वक्त हम लोगों के साथ स्टूडियो में मौजूद हैं और थोड़ी देर में गुफ्तगू का उनसे आगाज़ होगा, उससे पहले मैं एक चीज़ जो आपके लिए तैयार करके लाया हूँ, वैसे मेरे सामने खुद टैबलेट रखी हुई है जो भी ये टैबलेट है, खाने वाली नहीं है ये बल्कि फेसबुक वाली, तो उसमें जो है आपसे हम इंशाल्लाह राबता करेंगे प्रोग्राम के दौरान भी। कोई सवाल हुआ इस हवाले से कि हम वाकई इतनी दवाएँ इस्तेमाल क्यों करते हैं, तो बहरहाल पूछ लीजिएगा, इंशाल्लाह हम प्रोग्राम के बीच में ही डॉक्टर साहब से इंशाल्लाह हम पूछेंगे। तो गुफ्तगू का आगाज़ करिए आप लोग।
जी डॉक्टर हाजी बहादुर साहब, सलाम अलैकुम।
वालेकुम अस्सलाम।
कब से तशरीफ़ फरमाए आप ईरान में?
मैं तो लास्ट गुज़श्ता साल से ईरान में हूँ, नवंबर में एक साल पूरा हो गया।
तो सब्जेक्ट क्या है आपका?
मेरा तो PhD फार्माकोलॉजी
फार्माकोलॉजी में है। ये बताइए कि आप लोग दवाएं इतनी सारी बनाते हैं और बाज़ारों में आती हैं आपकी ये रिसर्चेज और उस पर मुनहसर दवाएं, तो बहुत सारे लोग ख़ुद दवाएं खाते हुए अपनी मर्ज़ी से दवाएं खाते हुए नज़र आते हैं, मसलन अगर डॉक्टर ने एक बार सर दर्द के लिए एसिटामिनोफेन लिख दी और किसी मौके पर कि कोई दूसरी लिख दी, तो दोनों दवाएं बची हुई दवाएं हमारे पास मौजूद हैं और हम कभी गए और ख़ुद ही जाके अगर मिल गई, ईरान में तो मुश्किल होता है लेकिन बहरहाल बहुत सारे मुल्कों में मिल जाती है बग़ैर नुस्खे के भी, तो इस तरह की जो अपना इलाज ख़ुद करने की जो कैफियत है इससे आप लोग कितने मुत्तफ़िक़ हैं?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले तो मैं सहर टीवी उसकी पूरी टीम का बेहद मशकूर हूँ कि उन्होंने आज मुझे इस मौके पे इस टॉपिक पे डिस्कशन करने की दावत दी है। اور مجھے امید ہے کہ ناظرین ہماری ان باتوں سے مستفید ہوں گے
انشاءاللہ۔
تو سائنٹیفک جو ٹرم ہے اس آپ نے کہا سب کی اس کے لیے سیلف میڈیکیشن کا ٹرم یوز ہوتا ہے کہ بندہ کوئی شخص بیمار ہو کوئی تکلیف ہو اس کو تو خود جا کے میڈیکل اسٹور سے دوائیں اٹھا لے بغیر کسی ڈاکٹر کی نسخے کے بغیر کوئی فارماسسٹ سے پوچھے اپنی مرضی کے مطابق وہ خود اپنا علاج شروع کر دے گھر میں آ کے انہوں نے اپنی مرضی سے وہ اس کو تو پتہ نہ ہوتا ہے نہیں ہے نہ اس کو ڈوز کا پتہ ہوتا ہے نہ اس کو یہ پتہ ہوتا ہے کہ یہ کتنے عرصے کے لیے لینا ہے یہ نہیں اس کو یہ بھی نہیں پتہ ہوتا کہ اس دوائی کی کنٹرا انڈیکیشنس کیا ہے۔ مثلاً ایک بلڈ پریشر کا بیمار ہے اس کو ساتھ دمے کی بھی بیماری ہے اگر وہ بازار جاتا ہے میڈیکل اسٹور جاتے اپنی مرضی سے وہ میں ایک دوائی کا مثال ہے تو پروپرانلال اٹھاتا ہے یہ بلڈ پریشر کی دوائی ہے لیکن اگر یہ بندہ یہ بیمار پروپرانلال استعمال کرنا شروع کر دیتا ہے تو اس کی جو دمے کی بیماری ہے وہ بڑھ جائے گی۔
اچھا
وہ اس ٹائم یہ پتہ اس بندے کو نہیں ہوتا یہ کس کو پتہ ہوتا ہے فارماسسٹ کو پتہ ہوگا یا جو ڈاکٹر ہے اس کو پتہ ہوگا وہ مناسب دوائی اس بندے اس بیمار کو تجویز کر لے گا۔ اپنی مرضی سے جو بندے دوائی لیتے ہیں تو اس کا یہ نقصان ہوگا کہ اس کو یہ نہیں پتہ ہوتا کہ یہ جو دوائی ہے یہ میرے ضروریات پوری کرے گا یا پوری نہیں کر سکے گا۔
تو ایک سوال اس کا یہ ہے کہ مطلب ایک تو آپ نے جیسے نقصان بتایا کہ بھئی پتہ ہی نہیں ہے اور کچھ دوا دوسرا کچھ اور ریئیکشن ہو گیا کچھ لیکن کئی بار ایسا ہوتا ہے کہ ایمرجنسی والی حالت ہوتی ہے کہ اتنی جلدی ڈاکٹر نہیں مل رہا ہے تو پھر انسان شاید ایسے موقعوں میں بھی یہ سوچ لیتا ہو کہ ہم فلاں چیز کھا لیں تو شاید کچھ بہتر ہو جائیں گے۔
ہاں میں ایگری کرتا ہوں اس چیز کے ساتھ، یہ پوری دنیا میں یہ سسٹم چل رہا ہے، او ٹی سی کا کنسیپٹ ہے، او ٹی سی ہم مانتے ہیں، یہ پوری ڈیولپڈ ورلڈ کنٹریز میں مانتے ہیں، یو ایس میں بھی 13% جو ہے نا او ٹی سی پروڈکٹس چلتے ہیں۔ او ٹی سی ان کو کہتے ہیں جو مائنر ایلنس ہوتے ہیں، جو معمولی سی تکلیف ہوتی ہیں، بندے کو کف ہے، تھوڑی سی سر درد ہے، کمر درد ہو گیا، کولڈ ہے، تو اس کے لیے وہ فارماسسٹ میڈیکل اسٹور پہ موجود ہوتے ہیں، وہ مشورہ دے سکتے ہیں، ادھر سے وہ لے سکتے ہیں، دوائیں لے سکتے ہیں، ڈاکٹر کے وہ اس کو تشخیص اور معائنے کی ضرورت اس میں نہیں پڑتی۔ تو دیٹ از وہ اس ایمرجنسی میں یہ کام کر سکتے ہیں، اپنی بندہ اپنی مرضی سے کوئی فارماسسٹ ڈاکٹر دونوں سے پوچھے بغیر اپنی مرضی سے کام کرتا ہے، اپنی دوائی خود تجویز کرتا ہے اپنے لیے، تو یہ فائدے کی بجائے یہ نقصان کرتا ہے اپنا۔
اچھا یہ ہے کہ میں یعنی اگر ڈاکٹر فوری طور پر نہ مل رہا ہو تو اگر انسان میڈیکل اسٹور جائے تو وہاں جو فارماسسٹ ہے اس سے بھی بتا کے ایمرجنسی کے یعنی مواقع پر وہ لے سکتا ہے دوائیں۔ تو آپ کی نظر میں یعنی اس سے فائدہ جو ہے یعنی اگر ہم نے بغیر کسی کو بھی کنسلٹ کیے ہوئے فارماسسٹ کو یا ڈاکٹر کو کنسلٹ کیے ہوئے لے لیا تو آپ کی نظر میں اس کا فائدہ کتنے پرسینٹ ہے اور نقصان کتنے پرسینٹ ہے؟
فائدہ بھی انحصار کرتا ہے، فار ایگزامپل اس کی بیماری جو تکلیف ہے اس پہ انحصار کرتا ہے اس کا فائدہ بھی، لیکن نقصان بہت زیادہ ہو سکتا ہے۔ فائدہ مثلاً اگر اس کو صرف سر درد ہے، بخار چڑھی ہے، نزلہ ہے، زکام ہے، اس نے کوئی انلجسکس لے لی، پیرسٹامول لے لیا، کوئی ڈائکلوفینک سوڈیم لے لی، فوراً اگر اس کو کوئی اس کی تکلیف ختم ہو جاتی ہے تو ظاہراً تو فائدہ ہو گیا، لیکن اگر یہ جو بخار ہے اس کا جو سر درد ہے یہ کوئی چھپی سی بیماری چھپی ہوئی بیماری کی وجہ سے ہے جو ابھی تک تشخیص نہیں ہوئی ہے تو یہ پوری طور پر یہ تو یہ علامات ہیں یہ کنٹرول کر سکے گا، لیکن جو بیہائنڈ دی سین جو بیماری ہے اس کی تشخیص فوراً نہیں ہو سکے گی، یہ بیمار کے لیے یہ مسئلے کا۔
یہ بتائیں کہ یہ کیفیت یعنی جیسے آپ نے کہا کہ سیلف میڈیکیشن جو ہے یہ صرف ہماری تھرڈ ورلڈ کنٹریز میں ہے یا باقی دنیا میں؟
نہیں، پوری دنیا میں یہ کنسیپٹ ہے، یہ جہاں بھی انسان رہتے ہیں یہ ان کی سائیکولوجیکل وہ ہے، نفسیاتی بیماری ہے کہ مسائل بھی ہوتے ہیں، اس کی وجوہات بھی ہوتے ہیں، لیکن بعض لوگ پوری ہر ملک کے اپنے مسائل ہوتے ہیں اس معاملے میں۔ فار ایگزامپل میں اگر لے لوں کہ جو غریب ممالک ہیں، تھرڈ ورلڈ کنٹریز ہیں، لوور انکم لوگ ہیں، ان لوگوں کے پاس جو ڈاکٹر کے جو فیس ہوتی ہیں وہ نہیں ہوتی، اس لیے وہ میڈیکل اسٹور میں خود ان کو تھوڑا بہت انہوں نے نام سنے ہوئے ہوتے ہیں دوائیوں کے، تو جا کے وہ جو فارماسسٹ بھی نہیں بیٹھا ہوتا۔ بدقسمتی سے بعض ممالک میں مثال کہ میں لے لوں پاکستان، انڈیا، بنگلہ دیش، ان کی میڈیکل اسٹور میں فارماسسٹ نہیں بیٹھے ہوئے ہوتے ہیں، وہاں عام آدمی بیٹھا ہوا ہوتا ہے اور وہ لوگ دوائی جو لے لیتے ہیں وہ ایک عام آدمی سے لے لیتے ہیں، ان کو اب خود ڈوزیج کچھ کسی چیز کا پتہ نہیں ہوتا۔
अच्छा,
तो गुर्बत एक मेन वजह है कि वो डॉक्टर के पीस बर्दाश्त नहीं कर सकते लोग। बस लोगों के पास इतना टाइम नहीं होता
कि वो डॉक्टर
के पास जाए, वो इतनी बिजी होते हैं सुबह शाम कि वो डॉक्टर के पास जाने के लिए उनके पास टाइम नहीं होता, इसलिए वो खुद जाके वो अपने लिए दवाई लेते हैं,
ले देते हैं। हसन जैदी, आप भी कुछ कहना चाहते हैं?
हाँ बिल्कुल, इसके हवाले से मैं एक चीज़ पूछना चाह रहा था कि वैसे बाज़ लोगों का ख्याल है कि अपने जो डॉक्टर्स और जो दवाएं बनाने के जो काम में होते हैं आपस में इन लोगों की कोई डील होती है, इसीलिए ज़्यादा दवाएं लिखते हैं, उधर जो है वो भी ज़्यादा दवाएं मरीजों को देते हैं। लेकिन ये तो खैर चले मजाक था, लेकिन जो असल मसला है वो ये है कि इतनी सारी दवाएं आके घर में हम लोगों के इकट्ठा हो जाती हैं, उसके बारे में क्या मशवरा है? इसका जवाब आप दीजिएगा, लेकिन पहले चलते हैं एक ब्रेक लेते हैं। आपने एक मौसीकी सुनी, बहुत ही प्यारी सी मौसीकी थी। ये मैं बताता चलूं कि अभी थोड़ी देर पहले मैंने चेक किया तो हम लोगों का जुमेरात का प्रोग्राम जो है वो अपलोड हो चुका है, तो आप देखना चाहें तो उसमें भी अच्छे मौजूदात बहरहाल आपके खिदमत में हमने पेश किए थे। इसके अलावा अगर मिसाल के तौर पर आपके पास यूट्यूब यानी आप पहुँच नहीं सकते यूट्यूब के हम लोगों के वीडियोज़ तक, तो हम लोगों की वेबसाइट पर आप जा सकते हैं और गुज़श्ता वीडियोज़ हमारे मुलाहिज़ा फरमा सकते हैं urdu.sehertv.ir पर। वहाँ पे एक खसूसी हिस्सा है सुबह ज़िंदगी का, तो उसके ऊपर हम लोग के वीडियोज़ देखिए। डॉक्टर साहब, आप भी अगर हमारे सवाल का जवाब दे दें।
जी, इनका सवाल आपको शायद जहन में हो कि इन्होंने कहा कि हम लोग के घरों में जो हम दवाएं इतनी सारी ख़रीदते हैं तो वो बहुत सारी दवाएं जमा हो जाती हैं, तो मुझे आपसे इसके साथ में यानी एक तो मुख्तसर जवाब चाहिए क्योंकि इसके बाद के भी आइटम्स हैं, और दूसरे मैं ये पूछूंगी कि पहले लोग जो थे नए डॉक्टर्स जो थे वो दवाएँ लिखा करते थे, बनी बनाई दवाएँ आती थी हम लोग जब छोटे होते थे उस वक्त, अब जो है वो डॉक्टर्स लिख देते हैं काफ़ी सारी दवाएं, और वो भी एक सबब बनता है इसका कि हम सेल्फ मेडिकेशन की तरफ आएं। क्या कहेंगे आप इस सिलसिले में?
नहीं, वो तो डॉक्टर साहबान तो को भी चाहिए कि वो सबसे पहले मरीज़ की ना जो मर्ज होती है, जो बीमारी होती है, उसकी अच्छी तरह तशखीस कर लें, बाद में अपनी खुद तसली कर लें, बीमारी खुद की तशखीस के बाद जो है ना आप दवाई उसके लिए लग दें। इसको रेशनल ड्रग थेरेपी कहते हैं मेडिकल साइंसेस में। आप सही राइट ड्रग ले लें, राइट पेशेंट के लिए लें, एक राइट डोज में दे दें। इससे ना हो कि आप किसी कंपनी की उसमें आके किसी गरीब बीमार के लिए आप उस पर उस मज़ीद एक्स्ट्रा बोझ डाल दें, ये नहीं होना चाहिए, ये गैर अखलाकी है। तो मुनासिब जो जिस मकदार जो होती है ना उस पर जब काम चलाया जा सकता है तो ज़्यादा दवाई देने से जो है ना कोई फ़ायदा नहीं है, नुकसान ज़्यादा है। नुकसान इन द सेंस उसकी जो एक्सपेंसेस है वो भी बढ़ जाएंगे, और दूसरी वो घर जाके हो सकते हैं वो मिसयूज़ हो,
बिल्कुल
मिसयूज़ होने के भी चांसेस हैं, क्योंकि अगर अगली दफ़ा वो बीमार वो शख्स दोबारा बीमार हो जाता है
तो बगैर सोचे समझे
वही दवाई दोबारा खा लेगा। तो इस चीज़ से बचने के लिए यही डॉक्टर साहब को चाहिए कि वो कम से कम दवाई तजवीज़ कर लें।
जी हसन, कोई और सवाल आपके जहन में?
नहीं, फ़िलहाल तो कोई सवाल कोई ख़ास हमारे जहन में नहीं है, लेकिन एक चीज़ जो मैं ज़रूर बताना चाह रहा था वो इस हवाले से है कि ईरान में यानी बहुत ऐसे मराकज़ कायम किए गए हैं जैसे मुख्तलिफ ओल्ड हाउस हैं, तो एक तो मरकज़ी ओल्ड हाउस है जैसे तेहरान का कहरीज़क के नाम से, वहाँ पर उनके मुख्तलिफ मराकज़ हैं तेहरान में, और यानी ऑफिसेज़ उन्होंने बनाए हुए हैं, मरकज़ तो खैर एक है। वहाँ पर अगर आपके पास ज़्यादा कोई दवा होती है, सीरम होता है या इस किस्म के मुख्तलिफ इंजेक्शन्स हैं, ये सब चीज़ें अगर इजाफी आपके घर में रखी हुई हैं तो आप जाके वहाँ पर दे दें, इसमें इत्मीनान रहता है। लेकिन बहुत सारे ऐसे ममालिक हैं जहाँ पर बहरहाल ये सहूलियत यानी नहीं है, तो इस सिलसिले में थोड़े परेशानी हो जाती है, तो डॉक्टर साहब ने बहरहाल उसकी तरफ इशारा किया। एक और चीज़ जो मैं बताना चाह रहा था वो इस हवाले से है कि यानी अपने नाजरीन को कि इसमें खाने पीने की जो मुख्तलिफ चीज़ें होती हैं यकीनन बहुत अच्छी होती हैं, लेकिन आजकल जो मसला चल रहा है वो है नज़ले ज़ुकाम का। तेज़ी से फैल जाती है ये चीज़ और दूसरों को भी मुतासर करती है, और ऐसी बीमारी होती है कि जिसमें न सिर्फ ये कि आप ख़ुद मुतासर होते हैं, दूसरों को बहुत तेज़ी से अपने लपेट में ले लेते हैं, और इसमें बहुत ज़्यादा नुकसान भी होता है। तो कहा जाता है कि इस सिलसिले में कि क्या चीज़ें आप लें ताकि आप सिरे से बीमार ही ना पड़ें। सबसे पहला काम ये कर सकते हैं कि आप वर्जिश करें, तो वो बेहतरीन चीज़ है, लेकिन इसके अलावा खाने पीने की बाज़ ऐसी चीज़ें होती हैं दवा से पहले जो आपको बीमारी में मुब्तला करने से पहले ही आपको निजात दे देंगी इन सारी चीज़ों से। होता ही है कि मुख्तलिफ माइक्रो ऑर्गेनिज़म्स जो होते हैं वो हमला करते हैं हम लोग के बदन में। मैं कोशिश कर रहा हूँ वो तस्वीरें ढूँढ लूँ, अरे दफ़ा यही बच्चे आ जाते हैं, चलें ये अगर आई तो। हाँ देखिए, ये जो हमला होता है بدن پر، تو یہ مختلف شکلوں میں ہوتا ہے. بعض وقت یہ مائکرو آرگنزمز جو ہیں جو حملہ کرتے ہیں ان کو یہ ہوتا ہے کہ کسی سیل کو ختم کر دیتے ہیں، یا بعض وقت اس کے اوپر انہیں غلبہ حاصل کر لیتے ہیں. یہ تو چیز ہے. اب اس میں ہوتا کیا ہے کہ جب یہ سب حملہ کرتے ہیں تو بیچ میں ایک وقفہ پڑ جاتا ہے کہ یعنی جب تک بدن جو ہے وہ جواب دے ان کو، اور بہرحال وہ سوچ رہا ہوتا ہے کہ پتہ نہیں کیسے ہم جواب دیں جو بھی ہو، لیکن اسی وقت کا فائدہ اٹھاتے ہوئے یہ سارے جرمز جو ہیں یا مختلف قسم کے وائرسز جو ہیں وہ حملہ کر دیتے ہیں اور آپ بیمار ہو جاتے ہیں. سب سے آسان جو اس میں چیز ہے وہ یہ ہے کہ آپ کو نزلہ زکام ہو جاتا ہے، یعنی ایک خاص قسم کے وائرس جو ہوتے ہیں. تو ان کو روکا کیسے جائے؟ سب سے زیادہ کہا جاتا ہے کہ اگر آپ اپنے بدن میں وائٹامن اے کو یعنی بڑھا لیں اس کی مقدار، تو وہ آپ کو بہت زیادہ مدد کرے گی. خصوصاً یہ کہ بہرحال یہ وائٹامن جو ہے اس لحاظ سے بہت زیادہ ضروری ہے کہ اس میں جو ہے وہ تمام یعنی جو ایک سیل کو ضرورت ہوتی ہے طاقت، وہ موجود ہوتی ہے. تو اس میں گاجر یا اس قسم کے دیگر پھل یا سبزیاں جو اس رنگ کی، نارنجی رنگ یا زرد رنگ کی ہوں، وہ بہت زیادہ مدد کر سکتی ہیں آپ کو. باقی دوسری چیز جو ہے وہ یہ ہے کہ آپ استعمال کریں زیادہ سے زیادہ لہسن اور پیاز کا. لہسن اور پیاز بھی اس سلسلے میں بہت زیادہ مددگار ثابت ہو سکتی ہے، کیونکہ اس میں بھی وہ تمام چیزیں دفاع کے لیے موجود ہیں آپ کے بدن میں. اور میں جلدی جلدی بس اشارہ کرتا چلوں تیسری چیز کی طرف کہ چھوٹے پھل جو ہوتے ہیں، جو خصوصاً دیکھا ہے کھٹے وٹے ہوتے ہیں نا، مزہ بھی آتا ہے ان کو کھانے میں، لیکن کوشش کریں جب زکام ہو جائے تو وہ اس کا استعمال نہ کریں، ورنہ گلے میں آپ کے اور پریشانی پیش آ سکتی ہے، آپ کا زکام تیزی سے بڑھ سکتا ہے. لیکن جو چیز ہے وہ یہ ہے کہ ان میں یعنی سرخ رنگ کے پھل اور چھوٹے پھلوں میں بہت یعنی زیادہ مقدار میں وہ ساری چیزیں موجود ہوتی ہیں جو آپ کو مدد کر سکتی ہیں. میں کوشش کر رہا ہوں کہ وہی اسی کو ڈھونڈوں جو بہت ہی مزیدار سی چیز تھی، اس حوالے سے میں ضرور بتانا آپ کو چاہوں گا. اچھا، یہ ہے کہ اس میں وائٹامن سی کی جو مقدار ہوتی ہے وہ اپنی جگہ پر، اس میں بہت زیادہ اینٹی آکسیڈنٹس ہوتے ہیں جو آپ کو بہت زیادہ مدد کریں گے تاکہ آپ جلد از جلد یا غلبہ حاصل کر لیں اپنی بیماری پر، یا سرے سے آپ خود کو بیمار نہ ہونے دیں. اور بہت ساری چیزیں کہی جاتی ہیں اس میں، اگر آپ وائٹامن ای کا استعمال کریں گے کیسے وہ کر سکتے ہیں آپ یعنی غلبہ حاصل کر سکتے ہیں. وائٹامن سی تو خیر بہت زیادہ ضروری ہو جاتی ہے اس سلسلے میں. اور آپ کے بدن میں آئرن کا ہونا بہت اہم ہے، زیادہ مقدار میں نہیں لیکن ایک مناسب مقدار میں. اور اس سلسلے میں ہمارے خیال میں ڈاکٹر صاحب جو ہیں وہ کافی مدد دے سکتے ہیں ہم لوگوں کو. ایک سوال میں پوچھنا چاہوں گا، وہ یہ ہے کہ ہم اپنے خود کو روکنا چاہ رہے ہیں، دوائیں لینا بہتر ہے، چلیں آپ کے لیے تو بہتر ہوگا، لیکن ہم لوگوں کے لیے بہتر ہے یا نہیں؟
وہ دوائی لینا اس میں کوئی خرچ نہیں ہے، کوئی نقصان نہیں ہے.
جی
ضرورت ہے دوائی کے بغیر
بھی. نہیں ہم بیمار نہیں ہیں، مثال کے طور پر بیمار نہیں ہوئے، لیکن زکام ہر ایک کو اطراف میں ہم یعنی ہمارے اطراف میں جتنے لوگ ہیں ان کو زکام ہے. کیا ہم یعنی رک جائیں تاکہ بیمار ہو جائیں تب دوائیں لیں، یا یہ کہ سرے سے بدن کو مضبوط کریں پہلے؟
پہلے سے بدن کو امیونٹی جو ہوتی ہے وہ نیچرل امیونٹی، یہ بلڈ اپ کرنی چاہیے. یہ سب سے بہترین ہتھیار ہے جراثیم کے خلاف لڑنے کے لیے.
ناظرین آپ لوگ دیکھ رہے ہیں کہ خود ڈاکٹر صاحب نے اس چیز کے بارے میں،
جو باڈی کی امیونٹی سسٹم ہے اس کو اسٹرانگ کرنا چاہیے، اس کو طاقت دینا چاہیے. بنسبت آپ دوائیاں باہر سے لیتے ہیں تو اس سے اچھی بات یہ ہے کہ آپ اپنے سسٹم کو جو قوت مدافعی کا نظام ہے اس کو مضبوط کر لیں.
بہت بہت شکریہ. ابھی ناظرین چلتے ہیں ایک بریک لیتے ہیں، اس کے بعد ایک اور موضوع اس سے تھوڑا ہٹ کے ہے لیکن بہت ہی اہم موضوع ہے، آپ کی خدمت میں پیش کریں گے. جی ناظرین پھر سے خوش آمدید کہتا ہوں آپ کو پروگرام صبح زندگی میں. ایک اور موضوع میں لے کر آیا تھا لیکن اس وقت ہمارے ساتھی بتا رہے ہیں کہ ٹیلی فون لائن سے ہمارا رابطہ ہو گیا ہے مولانا علی عباس خان سے، اور میں آپ کی خدمت میں سلام عرض کرتا ہوں اور خوش آمدید کہتا ہوں آپ کو پروگرام میں.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
اچھا ایک چیز جو میں پوچھنا چاہ رہا تھا وہ اس حوالے سے ہے کہ بہت ساری چیزیں ہوتی ہیں دیکھا دیکھی ہم لوگ کرتے ہیں، اور اس میں اب حسد سے تو ہم نہیں کہہ سکتے کہ اس معیار کی چیز ہے، لیکن دوسرے کے پاس ہے اور ہمارے پاس بس فوراً ہونی چاہیے وہ چیز، اور اگر نہیں ہوئی تو بس حیثیت کا مسئلہ ہو جائے گا، اور یہ ہے کہ بس یعنی اگر ہم نے نہیں لی تو باقی لوگ کیا کہیں گے کہ یہ غریب آدمی ہے، یہ جو ہے اس کے پاس کچھ نہیں ہے، اور یعنی یہ ہمیں اندر ایک عجیب سی کہہ سکتے ہیں کہ کیفیت پیدا ہو جاتی ہے جس میں ہم جو ہے سوچتے نہیں ہیں اور صرف ایک نئی چیز کو خریدنے یا حاصل کرنے کے درپے ہو جاتے ہیں. اس کے بارے میں آپ کا کیا خیال ہے، یعنی دراصل ہمارا مذہب کیا کہتا ہے اس کے بارے میں؟
جی بسم اللہ الرحمن الرحیم. دراصل اسلام میں دو صفتیں بتائی گئی ہیں، ایک اچھی ہے اور ایک بری ہے، ایک کو کہا جاتا ہے حرص اور دوسرے کو کہا جاتا ہے قناعت۔ حرص کا زیادہ ہونا اور قناعت کا کم ہونا، اس کے نتیجے میں یہ ایسی باتیں آتی ہیں جو انسان دیکھا دیکھی میں آ کے کوئی کام کرتا ہے۔ مثال کے طور کے اوپر اگر انسان کسی کے گھر میں جاتا ہے، اب اس نے گھر میں اس کے جا کے کوئی نئی چیز دیکھی، کوئی ایسی چیز دیکھی جو اس کو پسند آئی، اب اگر اس نے اور لیکن اس کی صلاحیت ایسی نہیں ہے کہ وہ اس چیز کو خرید سکے، اب اگر یہاں پہ وہ آ کے اپنے اندر سے تما اور حرص کا اظہار کرتا ہے تب اس کو پانے کی سوچتا ہے، اور اگر اس کے اندر قناعت کی کمی ہوتی ہے تو وہ صبر نہیں کر پاتا ہے۔ اسلام کا نظریہ یہاں پر یہ کہ ہمیں آگے اپنی صلاحیت کو دیکھنا چاہیے، یہ دیکھنا چاہیے کہ ہماری استطاعت کتنی ہے، کیا ہمارے اندر خداوند متعال نے یہ صلاحیت دی ہے کہ ہم اس چیز کو حاصل کر سکتے ہیں حلال راستے سے، اگر کر سکتے ہیں اور ہماری ضرورت بھی ہے تو حاصل کریں، لیکن یا تو وہ ہماری ضرورت نہیں ہے یا اگر ہم اس کو حاصل کرنے چلیں گے تو ہم حرام میں مبتلا ہو جائیں گے۔ تو یہاں پر پھر ہمیں قناعت سے کام لینا چاہیے۔ مولا کائنات حضرت علی علیہ الصلوۃ والسلام فرماتے ہیں، القناعۃ رأس الغنا، قناعت ایک ایسی چیز ہے کہ جو انسان کو بے نیاز کر دیتی ہے، اور اگر انسان اس بات کے اوپر سوچے کہ خداوند متعال نے جو مجھے دیا ہے یہ میرا حق ہے، اور اگر میں حرام راستے سے کسی چیز کو پانا چاہ رہا ہوں یا اپنے آپ کو ایسی مشکل میں ڈال کے اس چیز کو پانے کی کوشش کر رہا ہوں کہ جو میرا حق نہیں ہے، اس کا مطلب میں کسی دوسرے کے حق میں آ کے جو ہے وہ دست درازی کر رہا ہوں اور اس کو حاصل کرنے کی کوشش کر رہا ہوں۔
اچھا مولانا صاحب، میں یہ پوچھنا چاہوں گا کہ زیادہ تر ہم لوگوں کی فکر یہ ہوتی ہے کہ فلاں کیا کہے گا، وہ جو ہمارا ساتھی ہے وہ تو یہ سمجھے گا کہ ہمارے پاس بالکل پیسے نہیں ہیں، ہم بہت غریب ہو چکے ہیں، یا ہمارا آپ سمجھیے کلاس نہیں ہے، بہت ہی ہم لو کلاس کے آدمی ہیں، تو اس کا ہم کیا کریں، اس اندرونی کیفیت کا کیا کریں؟
دیکھیے، اس اندرونی کیفیت سے لڑنے کے لیے ہمیں صبر کا سہارا لینا پڑے گا، کیونکہ دو چیزیں ہیں، ایک ہے خدا کی رضامندی اور ایک ہے خلق خدا کی رضامندی، جب ان دونوں میں آ کے بات ٹکراتی ہے۔ مثال کے طور پر مجھے کام کرنا ہے، مجھے یہ پتا ہے کہ سامنے والا انسان وہ تو مجھ سے راضی ہو جائے گا، وہ تو کہے گا کہ ہاں چلو ٹھیک ہے، لیکن میرا خدا جو ہے وہ مجھ سے ناراض ہو جائے گا۔ تو اب ہمیں دیکھنا یہ ہے کہ ہمیں کس کو منانا ہے۔ البتہ دیکھیں، پبلک کے بارے میں یہ کہنا بہت ہی اچھی، یعنی بالکل ہی آسان سی بات ہے کہ آپ کچھ بھی کر لے جائیے، آخر کار آپ کو کچھ لوگ ایسے ملیں گے کہ جو کبھی آپ سے رضامندی کا اظہار نہیں کر سکتے۔
یقینا
وہ ایک واقعہ مشہور ہے کہ جب لوگوں نے آ کے یہ کہنا شروع کیا کہ وہ رضامندی کسے کہتے ہیں، تو کسی حکیم نے آ کے پبلک کا امتحان لیا اور وہ ایک سواری کو لے کر چلا اپنے بچوں کے ساتھ۔ پہلے وہ جو چار مرحلے لوگ اس کے سامنے پیش آئے، پہلے وہ سواری کے اوپر نہیں بیٹھا، نہ خود بیٹھا، نہ اس نے اپنے بچوں کو بیٹھایا، تو پبلک نے آ کے کہا کہ عجیب آدمی ہے، سواری خالی جا رہی ہے اور خود ہی لوگ پیدل چل رہے ہیں۔
جی
کچھ آگے جانے کے بعد وہ خود بیٹھ گیا، بچے پیدل چل رہے تھے، کچھ لوگوں نے کہا عجیب آدمی ہے، بچے پیدل چل رہے ہیں، خود سواری پہ بیٹھا ہوا ہے۔ پھر اس نے آ کے جو ہے وہ معاملے کو بدل دیا، بچوں کو بیٹھا لیا، خود پیدل چلنے لگا۔ تھوڑا آگے بڑھا، پبلک نے کہا عجیب آدمی ہے، یہ عجیب بچے ہیں گے، خود بیٹھے ہوئے اور باپ پیدل چل رہا ہے۔ تو پھر تھوڑا آگے بڑھ کے دونوں بیٹھ گئے، اب پھر پبلک نے آ کے کہا یہ ارے عجیب آدمی ہے، کتنے یہ لوگ ظالم ہیں، اس جانور کے اوپر سب کے سب سوار ہو گئے۔ تو آپ نے کسی بھی صورت میں جو ہے یہ نہیں ہو سکتا کہ ہم آ کے اس بات کو حاصل کر لیں کہ پبلک چپ رہے۔
جی بالکل، بہت بہت شکریہ مولانا صاحب، بہت ہی اچھی گفتگو آپ سے رہی، انشاءاللہ اگلے دنوں میں بھی ہم آپ کو زحمت دیں گے اور پھر سے میں خوش آمدید کہتا ہوں آپ کو پروگرام میں۔
بہت بہت شکریہ، خدا حافظ۔
خدا حافظ۔ اچھا میں جو ابھی ایک چیز باقی ہے میں جلدی سے بتا دوں گا، لیکن اس سے پہلے چلتے ہیں ایک بریک لیتے ہیں، تو ہمارے ساتھ رہیے پروگرام صبح زندگی میں، ایک بریک کے بعد آپ کی خدمت میں حاضر ہوں گے۔ آپ دیکھ رہے ہیں پروگرام صبح زندگی تہران کے اسٹوڈیو سے، اور میں جو چیز بتانا چاہ رہا ہوں وہ جیسا کہ آپ دیکھ رہے ہیں اس وقت ایک موبائل فون نہیں ہے بلکہ تھوڑا موبائل فون سے بڑا ہے جسے ٹیبلٹ کہا جاتا ہے، اور ابھی ہمارے پاس بھی ہے، ویسے میز پہ رکھا ہوا ہے۔ اس کا کام یہ ہوتا ہے کہ بہرحال آپ مختلف چیزیں جو ہیں، جو ٹیکنالوجیز ہیں اس کا بھی استعمال کر رہے ہیں، اور آپ کو یقیناً کچھ نہ کچھ یعنی آپ کو تازہ ترین سائنس کے بارے میں پتہ لگ سکتا ہے، اور بیتوں کے کام بھی ہو سکتے ہیں، بہت سارے کام ہو سکتے ہیں۔ اس کے ذریعے کوشش کی گئی تھی کہ مختلف اسکولوں میں افریقہ کے بھیجا جائے، تو ایک اسکول میں افریقہ میں بھیجا گیا ایک یعنی اسپانسر کیا گیا ہے یونائیٹڈ نیشنز کی توسط سے، تاکہ بچوں کے لیے ٹیبلٹس بھیجے جائیں اور وہ لوگ استعمال کرنا اسے شروع کریں۔ اس کا مقصد یہ تھا کہ ان بچوں کو جو ٹیچر کی جن کو سہولیت حاصل نہیں ہے وہ یعنی آپ سمجھیے کہ سیلف لرننگ یا ای لرننگ کے ذریعے علم حاصل کر سکیں اور پڑھائی اپنی جاری رکھ سکیں۔ تو ایسے دیہات میں بھیجا گیا ایتھوپیا کے، جہاں پر حتیٰ یعنی اس سے پہلے ان کے پاس چھپی ہوئی کوئی چیز موجود نہیں تھی۔ دو ہفتے کے اندر ان بچوں کو یہ آ گیا تھا کہ کیسے اس ٹیبلٹ کے مختلف فیچرز کے ساتھ کام کریں۔ خود انہوں نے بہرحال مختلف زبانیں سیکھنا شروع کر دیں، اور اس کے علاوہ جو ہے وہ مختلف حد تک آ جاتا ہے دو ہفتے کے اندر ریاضیات کے ایک دو بہت ہی آسان جو اس میں مسئلے ہوتے ہیں وہ بھی حل کرنا شروع کر دیے ان لوگوں نے، یہ ایک طرف۔ اب دوسری طرف دیکھا گیا کہ ایک بہت ہی پیش رفتہ ملک میں ٹیبلٹ جو ہے وہ بچوں کو فراہم کی گئی۔ ہوا یہ کہ دو دن کے اندر ان لوگوں نے اس ٹیبلٹ کو ہیک کر کے اس کے مختلف فیچرز استعمال کرنا شروع کر دیے جو اسکول نے یعنی ان کو دیے تھے ٹیبلٹ، اور اس میں بہت ہی محدود کر دیا تھا کہ بس اس سے آگے آپ نہیں جا سکتے، اور اس کو بند کر دیا تھا، لاک کر دیا تھا، لیکن اس کو ہیک کر دیا۔ اب وہاں کے جو اسکول کے جو سربراہ تھے انہوں نے سرے سے اس آئیڈیا کو ملتوی کر دیا کہ یہ اس وقت ان کے لیے یعنی اسٹوڈنٹس کے لیے طالب علم علموں کے لیے مناسب چیز نہیں ہے۔ اب یہ چیز دکھاتی ہے کہ ہم لوگوں کو واقعی سوچنا چاہیے جو ٹیکنالوجی ہم لوگوں کے گھر میں ہمارے بچوں کے پاس خصوصاً آ رہی ہے کیا واقعی ان کے لیے مفید ہے نہیں ہے، کیونکہ بچے ہوتے ہیں بہت ذہین خصوصاً آج کے دور کے، تو اس میں ہم لوگوں کو خیال رکھنا چاہیے کیا چیز ان کے پاس جا رہی ہے کیا چیز نہیں جا رہی ہے، اس کے ساتھ اس کی خصوصی تعلیمات بھی جا سکیں۔ چلتے ہیں زہرا زیدی صاحبہ کے پاس اور وہ اپنی گفتگو جاری رکھیں گے۔
ڈاکٹر صاحب آپ کو بہت دیر خالی بٹھالا، بہرحال آپ بھی لطف اندوز ہوں گے یہاں کی جو آپ نے چیزیں دیکھی ان سے۔ ایک سوال یہ کہ آپ نے ابھی بات کی کہ جو دوائیں ہیں، اور میرا بھی یعنی خیال یہی تھا کہ یہ دوائیں خود اپنے آپ خود سرانہ طور پہ نہیں لینی چاہیے، یعنی اپنے آپ نہیں لینی چاہیے، بٹ ڈاکٹر کی یا فارماسسٹ کی مرضی کے اور اسے رائے لیے بغیر۔ ایک بات بتائیں کہ یہ قانون کیا ہومیوپیتھک دواؤں کے لیے بھی ہے، اور یہ جو گھریلو نسخے ہوتے ہیں ان کے لیے بھی ہے، یا حکیمی دواؤں کے لیے بھی ہے، یا یہ سب چیزیں استثناء ہیں؟
نہیں، استثناء تو کسی چیز کو بھی حاصل نہیں ہے۔ ساری چیزیں جو بھی ہیں، ہومیوپیتھک ہے، ایلوپیتھی ہے، یا ایرویڈک سسٹم ہے جو ہم گھر میں حکماں صاحبان یوز کرتے ہیں، وہ جو ایلوپیتھک سسٹم، ان کا مین فرق یہ ہوتا ہے کہ ایلوپیتھک سسٹم میں جو دوائیاں بنتی ہیں وہ پیوریفائڈ فارم میں آ جاتی ہیں، اور جو ایلوپیتھی یا ہومیوپیتھک یا ایرویڈک سسٹم میں ہوتی ہے وہ رف فارم میں ہوتی ہے۔ چیز ایک جیسی ہے، کیمیکل کمپاؤنڈز دونوں میں ہیں، کیمیائی مرکبات دونوں میں ہیں۔ اگر آپ ان میں سے کوئی بھی اپنی مرضی کے بغیر، اپنی مرضی سے یوز کرتے ہیں، ڈاکٹر کے مشورے کے بغیر یوز کرتے ہیں، ایکسپرٹ کے مشورے کے بغیر یوز کرتے ہیں، ہر فیلڈ کا اپنا ایک ایکسپرٹ ہے، اس ایکسپرٹ سے مشورہ لیے بغیر اگر آپ یوز کرنا چاہیں گے تو اس میں نقصان ہے۔
بہت شکریہ ڈاکٹر صاحب، آپ کو بہت زحمت دی ہم نے، بڑی اچھی معلومات دی آپ نے ہمیں۔ تو اب ہم پروگرام کے اس حصے میں آپ کو خدا حافظ کہیں گے، آپ سے اجازت لیں گے، اور ان شاء اللہ آئندہ جب بھی یہاں پہ ایسا پروگرام ہوا تو آپ کو دعوت
دیجیے۔
شکریہ، وعدہ تو ہم لوگ اسی وقت لے لیں گے کہ ڈاکٹر صاحب انشاءاللہ ہم لوگ کو پھر سے جوائن کریں گے، پروگرام میں تشریف لائیں گے، اور بہت ہی اہم معلومات ڈاکٹر صاحب نے فراہم کی، یہ جو ہم لوگ خود اپنا علاج کرنا شروع کر دیتے ہیں اس کے حوالے سے۔ تو آج کا پروگرام آپ پھر سے دیکھ سکتے ہیں قریب ایک دو گھنٹے کے اندر ہم لوگ کے ویب سائٹ پر۔ چلتے ہیں، ایک بریک لیتے ہیں، ناصر عبداللہ صاحب کے آواز میں ایک ترانہ ہے وہ سنتے ہیں، اس کے بعد آپ کی خدمت میں واپس آئیں گے۔ اچھا، اگر بچوں کی تعلیم کے حوالے سے آپ کو معلومات حاصل کرنی ہے تو کل کا پروگرام ہم لوگوں کا ضرور دیکھیے گا، ڈاکٹر انعم زہرا ہم لوگوں کے ساتھ ہوں گی انشاءاللہ۔ تو آج کے موضوع کے بارے میں آپ کا کیا خیال ہے؟
میں ناظرین سے کہنا چاہوں گی کہ دیکھیے، ہم نے دو بہت اہم موضوعات لیے تھے، ایک ہمارا جسمانی موضوع اور ہماری روزمرہ کی عادت ہے کہ یہ جو دوائیں اپنی مرضی سے ہم لے استعمال کرتے ہیں یہ بہت غلط چیز ہے، چاہے یہ دوائیں کسی بھی قسم کی ہوں، بغیر ڈاکٹر کی اجازت کے نہ لیں، ورنہ آپ کو بھی نقصان ہو سکتا ہے، اور خدا نخواستہ آپ نے بچوں کو یا کسی دوسرے مریض کو دیا اس کو بھی۔ اور دوسرا ہمارا روحانی مرض ہے، یعنی اندر نفسانی، کہ جس میں ہم حسد کے قریب پہنچ جاتے ہیں اور لالچ کہہ دیں، حسد کہہ دیں یا دیکھا دیکھی کہہ دیں، اس کے چکر میں نہ پڑیں، اپنی ضرورتوں پہ نظر رکھیں تو ہماری زندگی سکون اور کامیابی کے ساتھ گزرے گی۔ بس میں اتنا ہی کہنا چاہوں گی، اور یہ چیز ہم سب کے لیے صادقاتی ہے۔
سکون خصوصاً بہت اہم ہوتا ہے زندگی میں، چاہے جتنا بعض لوگوں کے پاس پیسہ یقیناً ہوتا ہے لیکن سکون نہیں ہوتا، تو بہرحال اس میں ہم لوگوں کے لیے ایک موقع ہے کہ ہم لوگ سکون کو کس ذریعے یعنی ہم لوگ لا رہے ہیں اپنی زندگی میں، اس کے بارے میں ضرور سوچیں، ایک طریقہ یہ ہے۔ اگلے پروگرام تک کے لیے مجھے سید حسن زیدی اور زہرا زیدی صاحبہ کو اجازت دیجیے، خدا حافظ۔